के बनाउँछौ सीमा मान्छेहरूलाई मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई के बनाउँछौ सीमा मान्छेहरूलाई मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई याद गर्छु मन्दिर छेउको भट्टी पसल याद गर्छु मन्दिर छेउको भट्टी पसल न एकादशी न पूर्णिमा मान्छेहरूलाई मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई छिमेकी मरे मलामी गइदिनुपर्छ अरे छिमेकी मरे मलामी गइदिनुपर्छ बस याद होला बढीमा मान्छेहरूलाई के बनाउँछौ सीमा मान्छेहरूलाई मान्छे हुन सिकाउनु छ अन्तिमसम्म मान्छे हुन सिकाउनु छ अन्तिमसम्म मान्छे हुन सिकाउनु छ अन्तिमसम्म यो मान्छेको जिन्दगीमा मान्छेहरूलाई मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई अन्तरिक्षमा पहिले कुकुर पठाएर किन राखियो पृथ्वीमा मान्छेहरूलाई के बनाउँछौ सीमा मान्छेहरूलाई मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई कार्यक्रम त्रिवेणीको प्रतीक्षारत रहनुभएका आदरणीय श्रोता मित्र तपाईँलाई हार्दिक स्वागत तथा सृजनात्मक अभिवादन व्यक्त गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता धनराज वास्तविक यति बेला कार्यक्रम त्रिवेणी प्रसारण भइरहेको छ कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्कको उत्पादन हो नेपाल एफएम 91.8 उपत्यका र उपत्यकाका आसपासका जिल्लाहरूमा यो कार्यक्रम एकसाथ सुन्नुहुन्छ र यस नेटवर्कसँग सामेल रहेका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियो स्टेशन मार्फत पनि यो कार्यक्रम श्रवण गरिरहनु भएको छ सुनिरहनु भएको छ त्यसै गरी अनलाइन सेवा छ तपाईँ माझ भने www.nfm.com.np लगन गरेर संसारको जुनसुकै कुना कन्दरा यति बेला हामीलाई एकसाथ सुनिरहनु भएको छ मित्रमन जुन प्रक्रियाबाट हामीलाई सुन्दै हुनुहुन्छ जुन तवरबाट हामीलाई सुनिरहनु भएको छ तपाईँ सबै मनलाई हार्दिक स्वागत यस कार्यक्रम मार्फत हामीले आजको यो वसाईमा गर्न चाह्यौँ र गरिसकेका छौँ यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि प्राविधिकतर्फ बसेर साथ दिँदै हुनुहुन्छ साथी प्रेम लुइटेलले यो साउनेको झरीसँगै कोही भिज्दै आफ्ना हरेक क्रियाकलापहरूलाई अगाडि बढाइरहनु भएको छ र कसैले कतै एउटा आफ्ना क्रियाकलाप गर्दाखेरि धोका पाइरहनु भएको छ दुःख पाइरहनु भएको छ हरेक परिस्थितिसँग लडिरहनु भएको छ भर्खरै गुरु पूर्णिमा पनि गएको छ क्यारे तपाईँले पनि बनाउनु भयो होला हाम्रो तर्फबाट भन्ने कुरा भनेको जुन विपद हुन्छ त्योभन्दा ठुलो चाहिँ गुरु कोही हुँदैन भन्ने खालको नै कुरा हो विपदबाट धेरै कुरा सिक्न सक्छौँ त्यसैले विपद कुनै पनि विपद हुन्छ त्यो विपद चाहिँ गुरु हो भन्न सकिन्छ हामी त्यो मान्यतामा प्रेरित भइरहेका छौँ अभिप्रेरित भइरहेका छौँ भन्न सकिन्छ आज हामी एकजना पाहुनाका साथमा आएका छौँ मैले आजका पाहुनाको नै गजल वाचन गरेर आजको कार्यक्रमको श्रृङ्खलालाई सुरुवात गरेको छु हरेक साताको मङ्गलबार राति 9 बजेको राजधानी खबरपछि करिब 10 बजेसम्म तपाईँको बीचमा प्रसारण हुन्छ आज हामी एकजना पाहुनाको साथमा आएका छौँ मैले जानकारी गराइसकेको छु उहाँ कहाँ हुनुहुन्छ उहाँ के गर्दै हुनुहुन्छ उहाँको पेसा व्यवसाय के हो एकैछिनपछि हामी उहाँसँग भलाकुसारी गर्नेछौँ त्योभन्दा पहिला जोड्न चाहन्छौँ एउटा साङ्गीतिक अभिव्यञ्जना
आसमा हुन्न खोट कहिले हो विश्वासमा हुन्न खोट कहिले कसी लगानु पर्दैन
आत्मा को साची आत्मा नै हुन्छ दर्शी जुटाउनु पर्दैन दर्शी जुटाउनु पर्दैन
बिरान हुँदैन डाडै काटी गए पानी
मन सधै मनसँग नै हुन्छ ज्ञान टाढा भए पनि
पुरानो हुँदैन माया
जुनी जुनी
कणप्रिय साङ्गीतिक अभिव्यञ्जना पछि तपाईँलाई फेरि पनि हार्दिक हार्दिक स्वागत छ मित्रमन कार्यक्रम त्रिवेणीको नितान्तै नौलो श्रृङ्खलामा यो सृजनाको चौतारीमा आज मैले जाजरकोटका गजल स्रष्टा तथा सञ्चारकर्मी रामकुमार साई क्षितिज समर्पण उहाँलाई पाहुनाको रूपमा निम्त्याएको छु उहाँ यहाँ आउनुभएको छ पाल्नुभएको छ मेरो निम्तोलाई सहर्ष स्वीकार गरेर यो रातिमा यो एउटा साउनको झरीमा भेज्दै रुच्दै यहाँसम्म आउनुभएको छ र सुरुमा उहाँको गजल वाचन गरेर मैले आजको कार्यक्रमको दैलो गरेको छु म कार्यक्रम त्रिवेणीमा हतारिएको छु क्षितिज समर्पणलाई स्वागत गर्नका लागि कार्यक्रम त्रिवेणीको आजको यो नितान्तै नौलो श्रृङ्खलामा क्षितिज समर्पण तपाईँलाई हार्दिक स्वागत छ
धन्यवाद
सन्चै हुनुहुन्छ
सन्चै छु तपाईँलाई
एकदमै हामी सन्चै छौँ तपाईँको माया तपाईँको साथ सहयोग पनि छ तपाईँ सन्चै हुनुपर्छ हाम्रो कामना हो
एकदम
जाजरकोट भनेपछि निकै टाढा पो लाग्छ हौ काठमाडौँदेखि
टाढा छ अब गाडीमा झन्डै झन्डै 24 घन्टा यात्रा गर्ने हो भने पुगिन्छ
पुरै एक दिन भन्दा फरक पर्दैन है
तर यसपालि चाहिँ म आउँदाखेरि बाटोको समस्याले गर्दा 48 घन्टा नै लाग्यो नवलपरासीमा झन्डै
पुल भाँचे
बसियो होइन
पुल भाँचेको कारणले गर्दा है जे होस् टाढा त्यो नजरले हेर्दाखेरि हुनसक्छ तर हरेक हिसाबमा हामी नजिक हुनुपर्छ राज्यले अर्थात् यो काठमाडौँको स्टुडियोमा बोलिरहेको कारणले गर्दा म भन्न सक्छु कि राज्यले जाजरकोटलाई हेर्ने कालीकोटलाई हेर्ने असमलाई हेर्ने बझाङलाई हेर्ने डोल्पा मुगु हुम्लालाई हेर्ने नजर चाहिँ नजिक बनोस् हामी यो कामना गर्न चाहन्छौँ
एकदमै हाम्रो सिर्जनामा पनि त्यो देखियोस्
पक्कै पनि श्रोता मित्रलाई के अनुरोध गरौँ भने रामकुमार शाही एउटा सञ्चारकर्मी पत्रकार हुनुहुन्छ र गजलकार हुनुहुन्छ गजल लेख्नुहुन्छ अन्य आख्यान विधातिर पनि कलम चलाउने सुर गर्दै हुनुहुन्छ चलाउनु पनि हुन्छ कविता पनि उत्तिकै कोर्नुहुन्छ आफ्ना कलम मार्फत आफ्नो कलम मार्फत एउटा समाज रूपान्तरण समाज परिवर्तन आफ्नो देशको माटोलाई जसरी पनि जोगाउनुपर्छ राष्ट्रिय राजनीतिमा पनि हरेक हिसाबमा पिछडिएका वर्ग पिछडिएको क्षेत्रलाई हेर्नुपर्छ भनेर निरन्तर खबरदारी गर्ने एउटा सञ्चारकर्मी पनि हो हामीले यसरी चिनेका छौँ जाजरकोटमा बसेर पछिल्लो चरणमा के गर्दै हुनुहुन्छ
अब यस्तै छ सञ्चारको कर्म साहित्यको कर्म जे होस् अब एउटा खालको लगाव भइसकेपछि र यही काममा म लाग्छु भनेर आफूले त्यो पेसालाई अँगालिसकेपछि सञ्चारको काम पनि भइराखेको छ तपाईँ जस्तै रेडियोकर्मी आज दुईवटा आवाजको भेट भएको छ
अवश्य पनि
र सृजनात्मक कर्म पनि सुस्त गतिमा भए पनि निरन्तर चाहिँ भइराखेको छ होइन यी दुईवटा कामलाई चाहिँ सँगसँगै लगिएको छ अनि अब अन्य त्यो बाहेक त खास अब उल्लेख गर्न लायक त्यस्तो केही पनि छैन
क्षितिजी जस्तो तपाईँले भन्नुभयो नि समाजका कुरा लेख्नु छ बोल्नु छ आवाज मार्फत आवाज नहुनेहरूको एउटा आवाज बन्ने काम पनि सजिलो होइन सहज होइन र सँगसँगै पारिवारिक परिस्थितिलाई पनि अगाडि बढाउनु पर्ने हुन्छ यी हरेक कामहरू सँगसँगै अगाडि लैजाँदाखेरि र साहित्यिक सृजना र एउटा सञ्चार माध्यमलाई पनि अगाडि सारिरहँदा कतिको अप्ठ्यारो पर्छ हो
नितान्तै अप्ठ्यारो पर्छ म फेरि कस्तो भयो भने सञ्चारमा पनि एकदम होल टाइमर कतिखेर कहाँ के भइन्छ कतिखेर के हुन्छ त्यो कुरालाई चाहिँ अब दौडिनु पर्ने अथवा के भइराखेको छ धेरै समय चाहिँ अपडेट भइराख्नु पर्ने पनि भयो त्यो सँगसँगै एकातिर आफ्नो रुचिको विषय अथवा आफूले चाहिँ निरन्तर कर्म गरिराखेको साहित्यिक कर्म पनि छँदैछ त्यो कुरालाई पनि सँगै उठान गर्नुपर्ने पारिवारिक जिम्मेवारी एउटा काँधमा बोकेर हिँड्नुपर्ने यी यावत कुराहरूलाई संयोजन गर्दाखेरि कहिलेकाहीँ चाहिँ निकै अप्ठ्याराहरू पनि आउने रहेछन् त्यो चाहिँ आफूले पनि महसुस गरियो तर पनि कस्तो रहेछ भने तपाईँले कार्यक्रमको उठानमै पनि भन्नुभएको थियो सबैभन्दा ठुलो गुरु भनेकै विपद हो समय हो होइन हामीलाई समयले सिकाउँछ विपदले सिकाउँछ अप्ठ्याराहरूले सिकाउँछन् तिनै अप्ठ्यारा र विपदहरूबाट सिक्दै हामीले आफ्नो जीवनलाई चाहिँ अगाडि कता लैजाने भन्ने कुरा अथवा मैले जीवनमा के पाएँ र के गर्दैछु भन्ने कुरा पनि त्यो अप्ठ्यारोहरूले सिकाउने भएको हुनाले जे होस् मलाई यो जिन्दगीले धेरै कुरा सिक्न प्रेरित गरिराखेको छ यो पेसाले यो पेसा सँगसँगै पारिवारिक जिम्मेवारी पनि ग्रहण गरिरहँदा साहित्यिक कर्मलाई पनि अगाडि बढाउँदै गर्दा यो पत्रकारिता गरिरहँदाखेरि जे होस् धेरै कुरा चाहिँ सिक्ने अवसर पाइएको छ यो नै ठुलो कुरा
अवश्य पनि एउटा सञ्चारकर्मी र साहित्यमा आफ्ना हरेक सिर्जनाहरू साहित्यिक फसलमा पठाउने व्यक्ति भाव हुनाले मैले यो प्रसङ्ग जोडेको हुँ र जीवनका गोरेटोहरूमा सहजता र अप्ठ्याराहरू त आइ नै रहन्छन्
जरुर
यो कुरा स्वीकार गर्नैपर्छ मान्छेको जीवनमा है तपाईँको पछिल्लो चरणको यो जुन यात्रा छ नि यो यात्रामा कहीँ कतै एउटा अभाव कहीँ कतै एउटा अप्ठ्यारा त नआएका पक्कै पनि छैनन् यो अप्ठ्यारो हुँदाहुँदै पनि साहित्यमा लागिरहनुको कारण चाहिँ के
यस्तो रहेछ मैले आफ्नो कुरा गर्दाखेरि चाहिँ जस्तो कुनै अप्ठ्यारो परिस्थितिहरू सिर्जना भइराखेका हुन्छ अथवा अप्ठ्यारो आइराखेको हुन्छ भने हामी त थोरै भए पनि अब साहित्य लेख्ने अथवा अलिकति साहित्यको अभिरुचि राख्ने मान्छे भएको हुनाले त्यस्तो अप्ठ्यारोहरूमा चाहिँ साहित्यिक चाहिँ कर्म गर्दाखेरि हुन्छ नि गजल कविता के हुन्छ आफ्नो त्यो चाहिँ लेख्दाखेरि एउटा खालको आनन्द महसुस हुन्छ ल यहाँनिर चाहिँ मेरो यो दुःख चाहिँ कम भयो है भन्ने खालको चाहिँ महसुस हुँदो रहेछ कि
पक्कै पनि एउटा यसको मतलब सन्तुष्टि पनि
सन्तुष्टि नै हो जस्तो अब कति कुराहरू त आफ्नै सन्तुष्टिका लागि लेखिन्छ र त्यो कुराहरू जस्तो समाजमा व्यथिति भइराखेको छ अब समाजमा यस्तो व्यथिति भएको छ यसको विषय म लेख्छु भनेर भन्दाखेरि त्यहाँनिर पनि आफ्नो पनि सन्तुष्टि जोडिएको हुँदो रहेछ कि यो चाहिँ मैले ल यो समाजका निम्ति यो लेख्न सकेँ भने अथवा यो भन्न सकेँ भने मलाई अब एउटा खालको सन्तुष्टि प्राप्त हुन्छ भन्ने कुरा मैले महसुस गरेँ र त्यो कुरा लेख्यो भने साँच्चीकै त्यो सिर्जना चाहिँ जीवन्त हुने रहेछ जस्तो लाग्छ
तपाईँ जाजरकोटका सरस्ता र जाजरकोटमा नै बसेर आफ्ना अहिले तत्कालीन रूपमा वर्तमान समयमा क्रियाकलापहरूलाई अगाडि बढाइरहनु भएको हुनाले मैले यो प्रश्न गर्दैछु जो जाजरकोटमा अहिले तत्कालीन परिस्थितिमा जाजरकोटलाई एउटा हेरिने जुन राज्यले हेर्ने दृष्टिकोण छ नि त्यसमा तपाईँ कत्तिको सन्तुष्टि हुनुहुन्छ के प्रतिक्रिया दिन चाहनुहुन्छ
अब यस्तो छ हुन त यहाँनिर सबै कुरा राज्यलाई दोष दिनुपर्छ भन्ने पनि लाग्दैन है मेरो चाहिँ
एकदम
किनभने अब हामी आफ्नो ठाउँमा छौँ हामीले आफूलाई कतिको चिन्न सक्यौँ जस्तो जाजरकोटवासीहरूले आफूले कतिको चाहिँ चिन्न सके त्यहाँको उत्पादनलाई त्यहाँको सिर्जनालाई अथवा त्यहाँको जो कुरा चाहिँ छ जसले गर्दा मान्छे आत्मनिर्भर बन्न सक्छ अथवा त्यो कुरा हामीसँग छ भनेर देखाउन सक्छन् त्यो कुरालाई नै अब त्यहाँको मान्छेले अब चिन्न सकेनौँ भने हामीसँग स्रोत साधनलाई उपयोग गर्न सकेनौँ हामीसँग भएको स्रोत साधनलाई भने राम्रो चाहिँ गर्न सक्ने हाम्रो आफ्नो स्रोत साधनलाई त्यति बेला उपयोग गर्न सक्यौँ भने त्यति बेला चाहिँ राज्यले ती स्रोत साधनलाई उपयोग गर्ने कुरामा चाहिँ साथ दिन सकेन भने त्यहाँनिर साँच्चीकै राज्य चाहिँ एकदम नालायक रहेछ नालायक रहेछ निरही बन्यो भन्न सक्ने स्थिति रहला तर अहिलेको सन्दर्भमा चाहिँ एकदम पुरै राज्य चाहिँ पश्चिम नेपालप्रति अथवा जाजरकोटप्रति बायस छ भन्न चाहिँ सकिन्न तर जति गर्न सक्नु पर्थ्यो जति हेर्न सक्नु पर्थ्यो त्यो चाहिँ भएको छैन डेफिनेटली त्यस्तो छ
पक्कै पनि फेडरल एउटा पोलिसी हुने प्रक्रिया पनि छ त्यसमा जाने राज्य त्यो गइसकेपछि पनि त्यस्तो प्रक्रिया तपाईँले भने जस्तो हुनसक्छ त्यो होस् पनि कामना गर्न चाहन्छु
त्यस अब बन्ने सङ्घीयतामा चाहिँ त्यो क्षेत्रका अथवा जुन जुन प्रदेशमा जुन जुन सङ्घहरूमा राज्य विभाजित भएर रहन्छ त्यहाँभित्रका स्रोत साधनलाई अधिकतम उपयोग गर्ने गरेर राज्यको पुनर्निर्माण गरियो भने सम्भवतः जाजरकोट अहिले जुन राज्यमा पर्ने खालको खाका आएको छ त्यसो भयो भने त एकदम समृद्ध हुन्छ नै त्यो क्षेत्र त्यो प्रदेश
हुन्छ यो एउटा महत्त्वपूर्ण भलाखुसारी भन्नु पर्छ, एकैछिन पछाडि जोडौँला। तपाईँको मुखारविन्दुबाट तपाईँको गजल श्रोता मित्रले गरेको प्रश्न हो है, यो मेरो चाहिँ होइन, कति कुरा गरिरह होला धनराजले। अब गजल सुनाए हुन्छ नि, सिद्धेजको एउटा मुखारविन्दुबाट भाषण गर्न लगाए हुन्थ्यो भन्ने कतिको जिज्ञासा होला। कृपया तपाईँको गजल भाषण गर्नु
हस्। एउटा अलिक पुरानो गजल छ, हुन त तपाईँले अब अघि पनि कुरा गर्नुभयो, मैले गजल बिस्तारै सुस्त गतिमा लेखिरहेको छु भनेर अघि नै भनिसकेँ, त्यो हिसाबले यसलाई नयाँ पुरानो भनिराख्नु त्यति नपर्ला होइन। तर अलिक पहिले नै लेखेको गजल हो यो। अमेरिका रुस चिन बम बनाउँछन्, अलिकति फरक खालको छ यो चाहिँ। अमेरिका रुस चिन बम बनाउँछन्, ठुल्ठुला वैज्ञानिक बम बनाउँछन्, इतिहास पढेर भोलि बच्चाहरूले पनि इतिहास पढेर भोलि बच्चाहरूले पनि के ठिक के बेठिक बम बनाउँछन्। अरे यार, मनको एम्बुस नथाप्नु तिमी दुश्मनहरू, मनको एम्बुस नथाप्नु तिमी दुश्मनहरू, तिम्रै घर नजिक बम बनाउँछन्।
वाह,
ठुल्ठुला वैज्ञानिक बम बनाउँछन्, कहीँ न कहीँ कालिदास बाँचेको हुनुपर्छ, कहीँ न कहीँ कालिदास बाँचेको हुनुपर्छ, नत्र कसले आणविक बम बनाउँछन्। कहीँ न कहीँ कालिदास बाँचेको हुनुपर्छ, नत्र कसले आणविक बम बनाउँछन्। अमेरिका रुस चिन बम बनाउँछन्, ठुल्ठुला वैज्ञानिक बम बनाउँछन्। बम बनाउने कुरासँग अलिक बढी चाहिँ सम्बन्धित छ यो।
अब के पनि निकै मर्मात बनायो, मलाई चाहिँ निकै सोयो भन्नुपर्छ। श्रोता मित्रले पनि चाख पूर्ण तरिकाले सुनिदिनु भयो होला, मैले यही लिएको छु, मनभरि आशाका त्यन्द्रहरूलाई समेटेर राखेको छु। साँच्चै पनि कहीँ न कहीँ कालिदास बाँचेको हुनुपर्छ, नत्र कसले आणविक बम बनाउँछन्। त्यस्ता मूर्ख मान्छेहरू पनि अझै छन् र त यस्तो भइरहेको छ भन्न खोजेको
एकदम। जस्तो अब आणविक बमले त एउटा मान्छेलाई मात्र अथवा एउटा समुदायलाई मात्र क्षति गर्दैन होइन, त्यसले सिङ्गो विश्वलाई नै क्षति गर्ने हो र त्यो विश्वमा म पनि रहन्छु भन्ने कुरा जान्दा जान्दै त्यो आणविक बम बनाउने मान्छे जस्तो कति मूर्ख होला जस्तो मैले आफूले अनुभव गरेको है। किनभने त्यो बमको क्षतिबाट त त्यो मान्छे पनि मर्छ नि त,
अवश्य पनि
होइन। उसलाई चाहिँ जिन्दगीको मोह थिएन होला र अथवा जिन्दगीप्रतिको उसको माया थिएन होला र जस्तो पनि लाग्ने कि कहिलेकाहीँ।
चितिजी तपाईँको कुरालाई काट्ने क्षमा चाहिँ, जस्तो मान्छेले जो हुन्छ नि चुरोट बेडी रक्सी चुरोट कुनै पनि खानुहुन्न भनिन्छ, चुरोटको बट्टा बाहिरतिर पनि हेऱ्यौँ भने हामीले बहुत डरलाग्दो चित्र दिएको हुन्छ, तर त्यही सेवन गर्छ नि मान्छे मूर्ख भएर नै हो, अर्थात् त्यो सेवन गर्नु कुनै बाध्यतामा परेर त्यस्तो गर्छन् होला।
अब बाध्यता त हो या होइन त्यो चाहिँ अब त्यो सेवन गर्नेहरूलाई थाहा होला होइन। तर अब
साँच्चै विश्लेषण चाहिँ के हो
मेरो हकमा चाहिँ मैले भन्ने पर्ने चाहिँ के छ भने, जस्तो त्यो चाहिँ अब राम्रो होइन अथवा त्यसले स्वास्थ्यलाई प्रत्यक्ष असर गरिराखेको हुन्छ भनेर एउटा ग्रामीण समाजमा बस्ने अथवा दूरदराजमा बस्ने एउटा अनपढ मान्छेलाई त्यो कुरा त्यति थाहा नहोला रे। तर जसले चाहिँ अब पढ्न पनि सक्छ, त्यहाँ चाहिँ त्यो बाहिरपट्टि लेखेको पोस्टरलाई राम्रोसँग हेर्न सक्छ, त्यो चित्रलाई विश्लेषण गर्न सक्छ, तर त्यही मान्छे मजाले चोकमा बसेर चुरोटको धुवा उडाइरहेका हुन्छ कि
अवश्य।
उसले चाहिँ आफ्नै बौद्धिकतालाई खिल्ली उडाइरहेको महसुस हुन्छ मलाई त्यतिखेर। उसले चाहिँ जुन कुरा आफूले बुझेको छ अथवा आफूलाई बुजुर्ग ठान्छ, त्यही मान्छेले त्यस्तो गरिरहेछ भने त उसले चाहिँ आफ्नो विद्वताप्रति नै विश्वास छैन कि
अवश्य
होइन।
अब हामी फेरि पनि गजलतर्फ नै मडियौँ। जाजरकोटमा पछिल्लो चरणमा गजल लगायत अन्य साहित्यको स्थितिका बारेमा भनिदिनुहोस् न।
यस्तो छ, अब गजलसँगको साइनो चाहिँ जाजरकोटको अलि पुरानो नै छ। जस्तो मध्यपश्चिमकै पहिलो गजलकारका रूपमा यज्ञविक्रम शाही जन्मिनु भयो र उहाँले 2050 सालमा बाँच्ने रहरहरू भनेर कृति पनि प्रकाशित गर्नुभयो।
अवश्य
त्यो सँगै चाहिँ उदाएको जाजरकोटको गजल साहित्य पछिल्लो समय जे होस् धेरै स्रष्टाहरूले त्यसलाई चाहिँ आत्मसात गरिराख्नु भएको छ र सँगै कविताका कर्महरू पनि भइराखेका छन्, कथा लेख्नेहरू पनि हुनुहुन्छ, कविता लेख्नेहरू पनि हुनुहुन्छ। तर समस्या के छ भने नि, त्यहाँ जो साहित्य लेख्नेहरू अथवा साहित्यलाई माया गर्नेहरू जो चाहिँ सबै एउटै मञ्चमा आउन सक्नु पर्थ्यो, एउटा साझा चौतारी बनाउन सक्नु पर्थ्यो।
जस्तो तपाईँले भन्नुभयो नि क्षितिजी, एउटी चौतारीमा रमाउने वातावरण अलिकति त्यति सोचे जस्तो मिल्दैन कि नमिलेको हो कि कता कता त्यो महसुस भइरहन्छ भन्नुभयो नि. त्यसमा साहित्यका विभिन्न खेमा भनिन्छ नि, गजलमा पनि विभिन्न त्यो प्रकारको खेमा पाइन्छ, कवितामा पनि, त्यस्तै गरी अन्य साहित्यिक संरचनाभित्र पर्ने हरेक विधाका विभिन्न मान्छेहरू छन्, ती विभिन्न मान्छेहरू विभिन्न धारका र विचारका छन्, त्यस कारण पनि एकता नभएको हो कि भन्ने विचार विभिन्न व्यक्तिहरूबाट विभिन्न स्रष्टाहरूबाट आउँछ. तपाईँको यसबारे के छ धारणा?
यस्तो छ, अब हाम्रो त्यहाँ त अहिले त्यो खेमा भन्ने रोग चाहिँ सरिसकेका छैन एकदम, र मलाई एकदम डर लाग्ने, मैले बाहिरको चाहिँ साथीभाइहरूको हेर्दाखेरि एकदम डर लाग्ने.
काठमाडौँमा
छ जस्तो हाम्रै अब सुर्खेत बाँके बर्दियातिर पनि एकदम धेरै छ, त्यो रोग चाहिँ कुन बेला उकालो लागेर जाजरगढ पुग्छ र त्यहाँका चाहिँ मान्छेहरूलाई ग्रसित गर्छ भनेर बडो डर लागिरहेको अवस्था चाहिँ हो. तर अहिलेसम्मको हेर्दाखेरि त्यस्तो खेमा अथवा यो यो छुट्टी लेख्नेहरूको एउटा संस्था अथवा यो अर्को चाहिँ आस्था राख्नेहरूको यो संस्था भनेर भनिसकेका चाहिँ छैन. त्यहाँ पनि अब आधिकारिक रूपले साहित्यिक संस्थाहरू पुरानो छन् तर कस्तो भने अलिक पुरानै भइसक्यो, त्यसलाई पुननिर्माण अथवा पुनर्गठन गर्न सकिएको छैन. र अहिले दुई चारवटा साहित्यिक संस्थाहरू चाहिँ छन्, कोही शाखाको रूपमा छन्, कोही चाहिँ त्यहीँकै साहित्यका उसमा छन्, तर अहिले एउटा कुरा चाहिँ के छ भने जस्तो त्यहाँको साहित्यलाई माया गर्ने, कलालाई माया गर्ने, सङ्गीतलाई माया गर्ने सबै एउटा अघिको पुस्तादेखि अब हाम्रो पुस्ता हामीभन्दा पछाडिको पुस्ताहरू चाहिँ सबै एकै ठाउँ बसेर सम्भवतः यो दसैँभन्दा अगाडि नै हुन्छ होला एउटा प्रतिष्ठान बनाएर अगाडि बढ्ने कुरा चाहिँ मोटामोटी सल्लाह भइसकेको छ र हाम्रो अगाडिका गुरुहरूको समय व्यवस्थापन भयो भने त्यो काम चाहिँ हुन्छ. त्यसो भयो भने सबै तपाईँले भने जस्तो त्यहाँको चाहिँ सङ्गीतलाई माया गर्ने, साहित्यलाई माया गर्ने, गजल कविता साहित्यभित्रका पनि सबैलाई माया गर्नेहरू एउटै थलोमा उभिने र आफ्ना विधामा चाहिँ अगाडि बढ्न सक्ने वातावरण पक्कै पनि निर्माण हुनेछ. यो कुरा चाहिँ हामी अब विश्वासका साथ भन्न सक्छौँ. र एउटा मेरो हकमा चाहिँ अब त्यति धेरै चाहिँ खेमागत रूपमा उभिने कुरा चाहिँ अहिले नै जाजरकोटमा नभइहाल्ला, त्यो जायज होइन. र किनभने जस्तो प्रबुद्ध व्यक्तिहरू छन् जो चाहिँ अहिले क्याम्पसको प्राध्यापकहरू भइ हुनुहुन्छ हाम्रो त्यहाँ लेख्नेहरू लेखकहरू अधिकांश चाहिँ, र हामी पनि एक हिसाबले समाजले हामीलाई हेर्ने दृष्टिकोण एउटा छ भने अब हामी समाजको नजरमा चाहिँ यिनीहरू चाहिँ राम्रो मान्छे हुन् अथवा राम्रो गरेका छन् भनेर उनीहरूको चाहिँ नजरमा त्यो चाहिँ लाग्ने, तर हामी भित्रभित्रै फेरि आफै सकिन थाल्यौँ भने त त्यो आवरणले मात्र के हुन्छ र.
क्षितिजीसँगको भलाकुसारी एकैछिन पछाडि जोड्नेछौँ, त्योभन्दा पूर्व एउटा साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विश्राममा जान्छौँ. साङ्गीतिक अभिव्यञ्जना सुनेर मनोरञ्जन अन्त व्यापारिक विश्राम सुनेर केही जानकारी लिँदै गर्नुहोला, श्रोतालाई अनुरोध गरेँ. हामी एकैछिन पछाडि आउनेछौँ, हाम्रो साथ छोडेर कहीँ नजानुहोला.
नहीं भने देव रे जाने निठुरी यो समझीने मन छा बिरसू कसोरी तिमी नहीं भने देव रे जाने निठुरी
पुछेगा मसक्ति न आ
प्रतिबिम्ब छोप्न म सकिन छाती फुटाएर छोड्न यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ
साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विश्राममा गयौँ। तपाईँलाई फेरि पनि हार्दिक स्वागत छ। क्षितिजी, यहाँलाई पनि हार्दिक स्वागत छ।
हस्, धन्यवाद पुनः यहाँलाई पनि।
सुरुमा यहाँ आग्रह गर्छु तपाईँको मुखारविन्दुबाट एउटा गजल वाचन गर्नका निमित्त।
यो चाहिँ अब वर्षाको मौसम, साउनको महिना,
अवश्य
योसँगै सम्बन्धित रहेर एउटा गजल छ मेरो, सुनाउने अनुमति माग्छु। बनेर साउनको झरी आइरहन्छु,
वाह,
बनेर साउनको झरी आइरहन्छु, नाउ भन घरिघरि आइरहन्छु, बनेर साउनको झरी आइरहन्छु, नाउ भन घरिघरि आइरहन्छु, तिमी मलाई समीप देख्न नचाहुली, तिमी मलाई समीप देख्न नचाहुली, तर तिम्रै वरिपरि आइरहन्छु, मलाई यो पहाडको कुनै डर छैन, मलाई यो पहाडको कुनै डर छैन, उडेर हावा जस्तै गरी आइरहन्छु, नाउ भन घरिघरि आइरहन्छु, यात्रा दूर हुन सक्ला पिरलो हुन सक्ला, यात्रा दूर हुन सक्ला पिरलो हुन सक्ला, भए पनि मरि मरि आइरहन्छु, नाउ भन घरिघरि आइरहन्छु, हातमा फुलको थाली हुनै पर्छ भन्दिन, अरे यार, हातमा फुलको थाली हुनै पर्छ भन्दिन, बसिराख आँखा तरी आइरहन्छु, नाउ भन घरिघरि आइरहन्छु, बनेर साउनको झरी आइरहन्छु।
वाह, बनेर साउनको झरी आइरहन्छु, नाउ भन घरिघरि आइरहन्छु। निकै सुललित तर निकै सान्दर्भिक गजल पनि हो यो। यो बर्सातको समय छ, साँच्चै पनि कता कता शोकका कुरा पनि छन्, कता कता दुःखका कुरा पनि छन्। हामीलाई लाग्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भुइँचालोले जुन चिरेका पहाडका छातीहरू छन् र बाटा बस्तीका कुना कन्दराका ती छातीहरू छन्, ती गाउँ बस्तीका छातीहरू छन्, ती चिरा चिरा परेका छन् र त्यहीमाथि वर्षा भएको नाताले गर्दा कतै पहिरो जाने, कतै ढोल ढुङ्गा खस्ने निकै यो क्रम जारी छ, कतै बाढी एकदमै उर्लिएर आइरहेको छ, निकै दुःख भइरहेको छ। यो विपद फेरि सिर्जना भएको छ, भूकम्प पनि आइरहेको छ। गएको शनिबारसम्मका पराकम्पनहरू हामीले महसुस गर्दै आइरहेका छौँ, त्यसपछि पनि विभिन्न प्राकम्पनहरू गइरहेका छन्, यसलाई पनि हामीले नजिकबाट निहालिरहेका छौँ, रमाइलो कुराकानी गरिरहेका छौँ। योजना एउटा सञ्चारकर्मी पनि आज यो चौतारीमा आउनु भएको छ। खुसी यस मानेमा छु कि जो पुरानो मित्र पनि हुनुहुन्छ,
एकदम हामी त सहकर्मी पनि, कुनै बेला एउटै रेडियो स्टेसनमा, एउटै रेडियो स्टेसनबाट, एउटै तरङ्गबाट आवाज जान्थ्यो हाम्रो, र आज धेरै वर्षपछि फेरि एउटै रेडियो स्टेसनबाट एउटै स्टुडियोमा बसेर
मजाले
यसरी गफ गर्न पाइएको छ। यो पनि संयोग नै हो,
यो संयोग भन्नुपर्छ। सायद पुराना दिनहरू सम्झिने हो भने सुर्खेतमा थियौँ हामी, सुर्खेतको बुलबुल एफएममा हामी काम गर्दाखेरिका ती पलहरू पनि सम्झिन्छन्, ती यादहरू भनेर आउँछन् है।
त्यतिखेर
बडा रमाइलो छ हेर्दाखेरि है, कता कता त्यसरी आउँछ,
एकदम रमाइलो पनि र वास्तवमा रमाइलो हुनुपर्छ पनि मेरो मान्यता। हुन त अब कतिपय अवस्थामा मेरा गजलहरूमा विरहको कुरा, वेदनाका कुराहरू आउँछन् होइन, तर मेरो आफ्नो व्यक्तिगत मान्यता चाहिँ के छ भने एकदम जिन्दगी चाहिँ रमाइलै हुनुपर्छ, भनेको जस्तो दुःखमा पनि हाँस्न सक्नुपर्छ, अप्ठ्यारोलाई पनि स्वीकार गर्दै अगाडि बढ्न सक्नुपर्छ भन्ने नै हो। जसले चाहिँ अप्ठ्यारोलाई चिन्न सक्यो र अप्ठ्यारोलाई महसुस गरेर त्यहाँबाट सजिलो बाटो चाहिँ अपनाउन सक्यो त्यो नै चाहिँ सफल मान्छे हो भन्ने पनि लाग्छ।
क्षितिजी, जस्तो तपाईँले 66-67 सालमा होला सायद गजल सङ्ग्रह,
मैले 67 सालमा चाहिँ आगोका फुलहरू भनेर
गजल सङ्ग्रह दिनु,
गजल सङ्ग्रह चाहिँ प्रकाशित गर्ने व्यक्तिगत, र 2070 सालमा चाहिँ संयुक्त गजल सङ्ग्रह कैफियत प्रकाशित भएको थियो र त्यसमा पनि मेरा गजलहरू समावेश छन्। कृतिको हिसाबले यी दुईवटा नै हो, त्यसपछि त केही पनि छैन।
फेरि अर्को पनि गजल वाचन गर्नका निमित्त मैले अनुरोध गर्छु, अनुमति दिन्छु, म एउटा गजल वाचन होस् तपाईँको मुखारविन्दबाट।
पक्कै पनि एउटा गजल यहाँलाई चाहिँ सुनाउँछु, र यति बेला रेडियो सुनिराख्नु भएको सबैको लागि पनि हो, यो तपाईँको लागि मात्र नभएर
मलाई मात्रै होइन। पक्कै पनि
यो कुरा अरूले थाहा पाउने डरले, यो कुरा अरूले थाहा पाउने डरले ऊ भागिरहेथ्यो कोही आउने डरले, यो कुरा अरूले थाहा पाउने डरले ऊ भागिरहेथ्यो कोही आउने डरले, उसले सिरानी मुनि राखेको रहेछ, उसले सिरानी मुनि राखेको रहेछ तिम्रा यी यादहरू हराउने डरले, तिम्रा यी यादहरू हराउने डरले जलाइदिएँ जम्मै तिम्रा तस्विरहरू, जलाइदिएँ जम्मै तिम्रा तस्विरहरू एकान्तमा मलाई सताउने डरले, ऊ भागिरहेथ्यो कोही आउने डरले, हामी होइन भागेको समय रहेछ,
हामी होइन भागेको समय रहेछ
हामीले उसलाई भेट्टाउने डरले, ऊ भागिरहेथ्यो कोही आउने डरले, एउटी अबला यसर्थ चुप लागिन्, एउटी अबला यस अर्थ चुप लागिन् बाँकी खुसीहरू पनि
गुमाउने डरले,
एउटी अबला यस अर्थ चुप लागिन् बाँकी खुसीहरू पनि गुमाउने डरले, यो कुराहरूले थाहा पाउने डरले ऊ भागिरहेथ्यो कोही आउने डरले।
अवश्य पनि यो कुरा अरूले थाहा पाउने डरले ऊ भागिरहेथ्यो कोही आउने डरले, निकै सुन्दर गजल वाचन गर्नुभयो यहाँनिर। पछिल्लो चरणमा गजल साहित्यको फसल निकै उर्वर र निकै फस्टाउँदो देखिन्छ, यो स्थितिलाई तपाईँले कसरी नियालिरहनु भएको छ?
तपाईँले भने जस्तो गजलको चाहिँ निकै फस्टाइरहेको छ, अब योसँग अहिले बहस के पनि भइराखेको छ भने मैले बुझेको चाहिँ अब गजलमा पनि अघि तपाईँले कुरा गर्नुभएको जस्तो अब चाहिँ खेमाको कुरा अथवा गजलमा यो हुनुपर्छ भनेर एउटाले भन्छ, होइन त्यो कुरा नभए पनि यो हुनुपर्छ भनेर अर्कोले भन्दै आउँछ, अथवा गजलका आयामका विषयमा, गजलका प्रवृत्तिका विषयमा, गजलका परम्पराका विषयमा, गजलका संरचनाका विषयमा पनि अब अहिले हाम्रा अग्रजहरूका बिचमा अलिकति
मनमुटाव
भएको विवादास्पद कुराहरू आइरहेको छ भन्ने छ, त्यसले गर्दा हामी अनुजहरूलाई चाहिँ अब त्यसले राम्रो गर्दैन, किनभने हामी उहाँहरूलाई देखेर अथवा उहाँहरूले गजल लेखेको देखेर गजलमा सुन्दर भविष्य बनाउन सकिन्छ भनेर पछि बामे सर्दै गरेकाहरू वा चाहिँ माथि आपसमै लड्न थाल्नुभयो उहाँहरू भनेर अब हामी कहिले उठ्ने
सिकारु, अर्थात् जो एउटा गजलमा लागेर केही गरौँला, गजललाई माया गरौँ भन्नेहरू सानै छँदा अपाङ्ग भन्छन् यसको मतलब। र अर्को कुरा तपाईँले भने जस्तो अग्रजहरू एक अर्कामा मनमुटाव नभएर एक अर्काका आफ्ना सिद्धान्तहरू लागू गर्ने हेतुमा नउभिएर गजलले के भन्छ, साहित्यले के भन्छ, साहित्य भने के हो, सिर्जना भनेको के हो, त्यसपछि हिँड्न चाहिँ आग्रह गर्नै पर्छ। हामी साहित्यकारहरू पत्रकारहरू लेख्ने, कल्पना गर्ने, कविता लेख्ने, गजल लेख्ने, कुनै उपन्यास लेख्ने मात्रै होइन, हामीले व्यावहारिक रूपमा कतिको जान जरुर छ।
एकदमै, एउटा देशको नागरिक भइसकेपछि र एउटा देशको भूगोलभित्र बाँधिसकेपछि स्वाभाविक रूपले देशलाई माया गर्नुपर्छ। हामी देशको नागरिक भइसकेपछि देशले हामीलाई के दियो होइन, हामीले देशलाई के दिन सक्यौँ भन्ने भावनाले अगाडि बढ्न सक्नुपर्छ। देशमा भइरहेका विकृतिहरूका विषयमा, व्यतिथिहरूका विषयमा, विभिन्न चाहिँ गलत कामहरूका विषयमा खबरदारी गर्ने भनेकै कला, साहित्य, सिर्जना, जस लेखनकै माध्यमबाट हो भनौँ न।
अवश्य
एउटा चाहिँ समाचार लेखेर हुन्छ कि अथवा कथा कविता के लेखेर
हुन्छ,
गीत गाएर हुन्छ कि होइन, त्यो चाहिँ आफ्नो सृजनात्मक कर्म मार्फत चाहिँ राष्ट्रियताको भावलाई अगाडि बढाउने हो र राष्ट्रियता जोगाउनतर्फ लाग्ने हो। त्यसका निमित्त केही ऊर्जा चाहिँ राज्यले नै दियोस् भनेको, मतलब संविधानमा त्यस्ता कुराहरू आइदिएको भए, केही चाहिँ अझ हौसला हुने खालका कुराहरू आइदिएको भए, मान्छे 10-12 दिन अथवा 1-2 महिना 10 गजामा गएर बसेर लेख्न सकोस्, त्यहाँको पीडाका विषयमा, त्यहाँको व्यतिथिका विषयमा, त्यहाँको अतिक्रमणका विषयमा लेख्न सकोस्, खालि चाहिँ एउटा बन्द कोठामा बसेर त्यहाँ चाहिँ यस्तो भइराख्या होला, यस्तो भएको छ होला, अथवा एउटा टेलिभिजनमा दृश्य हेरेकै भरमा, अलिअलि पत्रिका पढेकै भरमा बढी कल्पना गरेर लेखियो भने के हुन्छ भने त्यो चाहिँ त्यति चाहिँ सान्दर्भिक हुँदैन जस्तो लाग्छ है मलाई। तथ्यसँग सम्बन्धित रहेर
लेख्नुपर्छ मान्यता हो
भन्ने हो। अघि अब हाम्रो अनौपचारिक रूपमा पनि एउटा विषयमा कुरा भएको थियो, त्यो कुरालाई मैले यहाँ उल्लेख गर्न चाहिनँ। त्यसरी चाहिँ अब हुँदै नभएको कुरालाई फलान ठाउँमा यस्तो कुरा छ अथवा यस्तो कुरा थियो यहाँनिरबाट यस्तो भयो भनेर लेख्दाखेरि त्यो ठाउँ नपुगेको मान्छेलाई ए होला यस्तो रहेछ भनेर एउटा कल्पना गरेर एउटा दृश्य चाहिँ आफ्नो मनस्पटलमा निर्माण गर्छ, तर त्यो मान्छे स्वयं त्यहीँ हुर्किरहेछ, त्यसले कला साहित्य सिर्जनालाई माया गर्छ र त्यो किताब त्यसको सिर्जना त्यसले पढ्छ भने अनि उसले त उसको नजरमा त्यो लेखक त्यो कलाकर्मी कति बेवकुफ हुन्छ भन्ने कुरा त सोच्न पऱ्यो नि त। तथ्य कुराको कल्पना गरौँ न, भएको कुराको कल्पना गरौँ न, अथवा वास्तविकतामा चाहिँ बसेर लेखौँ न। कल्पना गर्ने नाममा अब एकदम त्यो हुँदै नभएको कुरा कल्पना गरियो भने त त्यो कल्पनामा मात्रै सीमित रहन्छ, त्यसले त कुनै अर्थ राख्दैन।
जी जस्तो सुन दिन त सक्दिनँ जुन दिन सक्छु भन्ने छ नि, सुन त बरु कमाएर हुने हो कि कसरी गरेर पनि हुनसक्छ, नकारात्मक तरिकाले पनि दिन सकिएला, तर जुन त कसरी दिन सकिन्छ र यो पनि काल्पनिक कुरा हो कि
होइन? त्यही त, अब त्यसलाई बिम्बको रूपमा प्रयोग भयो त्यो। अहिले चाहिँ जुन दिने कुरा, तारा दिने कुरा प्राय गीतहरूमा सङ्गीतहरूमा उल्लेख पनि भएको
कथा कविता गजलहरूमा छ,
तर अब एकदम चाहिँ त्यसलाई अर्को पाटोबाट हेर्ने हो भने नि त्यो धेरै चाहिँ बढी चाहिँ अब काल्पनिक भयो कि अथवा ध्रुव सत्य भएन क्या? तपाईँले भने जस्तो बरु एकदम रात दिन मेहनत गरेर गिटी कुटेर भारी बोकेर के गरेर हुन्छ, त्यो सुन चाहिँ दिन सक्ने हैसियत बनाउन सकिएला,
तर
जुन दिन सक्ने हैसियत बनाउन सकिन्न।
तपाईँको कुरा बहुत बहुत राम्रो छ, मूल्य मान छ एकदमै। अब तपाईँको मुखारविन्दुबाट अन्तिम गजल आजका लागि, आजको बसाइका लागि वाचन गर्न अनुरोध गर्छु।
भगवान्को पनि अनौठो रहर भेटियो, भगवानको पनि अनौठो रहर भेटियो, आत्महत्या गर्न हिँडेको ईश्वर भेटियो, भगवानको पनि अनौठो रहर भेटियो, आत्महत्या गर्न हिँडेको ईश्वर भेटियो, तिम्रो मुटुको एक्सरे रिपोर्ट डक्टर भन्दै थियो, तिम्रो मुटुको एक्सरे रिपोर्ट डक्टर भन्दै थियो, आधा प्यार भेटियो आधा जहर भेटियो, तिम्रो मुटुको एक्सरे रिपोर्ट डक्टर भन्दै थियो, आधा प्यार भेटियो आधा जहर भेटियो, भगवानको पनि अनौठो रहर भेटियो, जसलाई अपराधी होइन भनेर जेलमुक्त गरियो, जसलाई अपराधी होइन भनेर जेलमुक्त गरियो, उसैसँग खुँडा भेटियो खञ्जर भेटियो, उसैसँग खुँडा भेटियो खञ्जर भेटियो, भगवानको पनि अनौठो रहर भेटियो, आफ्नै आँगन सम्झेर धेरै बेर रोएँ, अरे यार आफ्नै आँगन सम्झेर धेरै बेर रोएँ, जब केटाकेटी खेलिरहेको घर भेटियो, आफ्नै आँगन सम्झेर धेरै बेर रोएँ, जब केटाकेटी खेलिरहेको घर भेटियो, भगवानको पनि अनौठो रहर भेटियो, आत्महत्या गर्न हिँडेको ईश्वर भेटियो।
निकै सुन्दर सुललित गजलका निम्ति हामी हार्दिक धन्यवाद दिन्छौँ। मैले के छुट्टाएँ कि सोध्न?
त्यस्तो केही पनि छैन, यो छोटो बसाइमा धेरै कुरा चाहिँ भए, हुन त अब कुरा गरौँ भने धेरै समयसम्म पनि कुरा गर्न सक्छौँ, जिन्दगीका अनुभूतिका कुरा हरेक कुरा तपाईँ हाम्रो कुरा गर्दाखेरि अब त्यो धेरै समय जान सक्छ होइन, तर जस्तो यो छोटो अवधिमा भए पनि कम्तीमा चाहिँ केही कुराहरू राख्न पाइयो, राख्न चाहिँ यहाँले त्यो अवसर चाहिँ प्रदान गर्नुभएको छ है।
म चाहन्छु अमूल्य समय र बहुमूल्य विचारका साथ यहाँसम्म आउनुभयो, तपाईँलाई निकै निकै धन्यवाद छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु।
यहाँलाई पनि एकदम धन्यवाद छ, यो बर्खाको समय, रातको चिसो मौसम, सिमसिम पानी परिरहेको अवस्थामा पनि
काठमाडौँको अवस्था
यो काठमाडौँको अवस्थामा स्टुडियोसम्म ल्याएर मेरा केही सृजनाहरू मेरा केही विचारहरू सबै साथीहरूका माझमा चाहिँ राख्ने अवसर जुराइदिनु भयो यसको लागि मित्र धनराज तपाईँलाई पनि एकदम धन्यवाद दिन्छु र नेपाल एफएम परिवारप्रति पनि एकदम आभारी छु र यति बेला जसले यो नेपाल एफएम नेटवर्क मार्फत जो साझेदारी रेडियो छन् त्यहाँबाट पनि यो आवाज अथवा यो कार्यक्रम सुनिराख्नु भएको छ उहाँहरू सबैलाई पनि सम्झेको छु र उहाँहरू सबैको जसले चाहिँ साहित्यलाई माया गर्नुहुन्छ सृजनालाई माया गर्नुहुन्छ उहाँहरूको सृजना अझ निखारिँदै जाओस् भन्ने कामना पनि गर्न चाहन्छु।
हस् धन्यवाद
धन्यवाद।
आदरणीय मित्र आजको बसाई तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया पठाउनु पर्ने हुन्छ। राम्रो लाग्यो अरूलाई भन्नुपर्ने हुन्छ र केही सुझाव सल्लाह छन् भने हामीलाई लेखी पठाउनु पर्ने हुन्छ, हामीलाई भन्नुपर्ने हुन्छ। त्यसका लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्क कलङ्की काठमाडौँको ठेगानामा पत्रचार गर्नुहोला। सधैँ बोल्ने कुरा बोल्छु, तपाईँ मित्र बिरामी हुनुहुन्छ तर औषधि सेवन गर्न भुल्नुभएको छ भने औषधि सेवन गरिहाल्नुहोस्, मोबाइल चार्जमा राख्न छुटाउनु भएको भए राखिहाल्नुहोस्। अहिलेको मौसम भनेको निकै डरलाग्दो अभाव त्यत्तिकै छ, एकदमै हामी एउटा विपदलाई सामना गरिरहेका छौँ। हरेक हिसाबमा ध्यान दिनुहोस् भन्छु, दिनभरि गरेको कामको समीक्षा सँगसँगै अहिले भर्खरै बजेको कार्यक्रम त्रिवेणीको पनि समीक्षा गर्दै गर्दै सुत्ने तर्खर गर्नुहोला यो आग्रह गर्छु। र यस कार्यक्रममा समावेश भएका गीत सङ्गीतका स्रष्टा द्रष्टा सबै सबैमा हार्दिक धन्यवाद। आजका पाहुना, आजका अतिथि रामकुमार शाही, क्षितिज समर्पण जो साहित्यकार एवं पत्रकार हुनुहुन्छ, सञ्चारकर्मी हुनुहुन्छ, उहाँलाई पनि विशेष हार्दिक धन्यवाद दिँदै मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि कुशल प्राविधिकका लागि प्रेम लुइटेलले साथ दिनुभयो, उहाँलाई पनि हार्दिक धन्यवाद दिँदै, सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई पनि एकचोटि फेरि हार्दिक धन्यवाद दिँदै अर्को साताको यसै भार यसै समयसम्मका लागि म कार्यक्रम प्रस्तुता धनराज वास्तविक बिदा चाहन्छु। आउँदा जाँदा लौला फिरती नमस्कार, शुभरात्री।
छिन छिन मै रुन मन लाग्छ, है के भयो छातीको देब्रे पाटोमा, है के भयो छातीको देब्रे पाटोमा, यस्तै नै हुँदो रहेछ पिरतीको बाटोमा। छिन छिन मै हस्न मन लाग्छ, कहिले उकालै उकालो भिरको बाटो अप्ठ्यारो, एकै सासमा चढो झै लाग्छ। कहिले उकालै उकालो भिरको बाटो अप्ठ्यारो, एकै सासमा चढो झै लाग्छ। कहिले ओरालीको बाटो समतल अनि सजिलो, झर्नै नि गाह्रो पो हुन्छ। छिन छिन मै हस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, है के भयो छातीको देब्रे पाटोमा, है के भयो छातीको देब्रे पाटोमा, यस्तै नै हुँदो रहेछ पिरतीको बाटोमा। छिन छिन मै हाँस्न मन लाग्छ, कहिले उनी सँग सँगै हिँड्न पाउँदा आफ्नो त
संसारै उज्यालो लाग्छ कहिले उनी सँग सँगै हेर्न पाउँदा आफ्नो त संसारै उज्यालो लाग्छ कहिले एकै छेको समय छेउमा उनी नहुँदा जिन्दगी अध्यारो लाग्छ छिमछिममै हाँस्न मन लाग्छ छिमछिममै रुन मन लाग्छ खै के भयो छातीको देब्रे पाटोमा खै के भयो छातीको देब्रे पाटोमा यस्तै नै हुँदो रहेछ पिरतीको बाटोमा छिमछिममै हाँस्न मन लाग्छ छिमछिममै रुन मन लाग्छ